अब इसके बाद हम देखेंगे रुकू की दुआएं, 91 पेज। तो मसला नंबर है 123, रुकू और सुजूद की बास मसनून दुआएं ये हैं। हदीस है, मेरे साथ दोहराइएगा। अन हुज़ैफ़त रज़ियल्लाहु अन्हु क़ाल सल्लैतु मा रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम فركع فقال في ركوعه یہاں سے آگے اب الفاظ ہیں جو آپ نے اس رکوع میں کہے، سبحان ربی العظیم اور پھر اس کے بعد صحابی بتاتے وفی سجودہ، اب اس کے بعد وہ دعا ہے جو آپ سجدوں میں کرتے تھے، سبحان ربی العالی۔ حضرت حذیفہ رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ نماز پڑھی، آپ نے رکوع کیا تو اس میں یہ دعا پڑھی، میرا عظمت والا رب ہر خطا سے پاک ہے، اور سجدے میں یہ دعا پڑھی، میرا بلند و برتر رب پاک ہے۔ اسے نسائی اور ترمذی نے روایت کیا۔ دیکھیں یہ ہے وہ معروف دعا جو ہم عموماً پڑھتے ہیں، لیکن اگر آپ اس کے الفاظ پہ غور کریں، میرا عظمت والا رب ہر خطا سے پاک ہے، یہ کہتے ہوئے انسان کا دل محبت سے اس طرح بھر جانا چاہیے جیسے کسی برتن کے اندر کھانا ہو تو وہ برتن بھر جاتا ہے، لیکن بعض دفعہ دیکھا گیا کہ بالکل غیر شعوری طور پہ بغیر سوچے سمجھے ہم یہ دعائیں صرف دہرا رہے ہوتے ہیں، بعض دفعہ دعاؤں کو صرف لپ سروس بنا لیا جاتا ہے اور اس طریقے سے شو کیا جاتا ہے کہ شاید یہ جو دعائیں ہیں یہ بس ہمارے لیے ایک ریچول ہے، لیکن دعا کیا ہے؟ ایک مومن کے دل سے نکلنے والی پکار ہے جو عرش تک پہنچتی ہے۔ تو میری بات کرتے ہوئے سنتے وقت اگر آپ خود کو اس جگہ نہیں رکھیں گے تو میری اس بات کو آپ سمجھ کے بھی سمجھ نہیں پائیں گے۔ بالکل اسی طرح ہماری بہت ساری دعائیں، ایون اذکار، جیسے اب یہ کوئی دعا تو نہیں ہے نا، یہ تو اللہ کی تعریف ہے، اور دعا کی بھی یہ قسم ہوتی ہے کہ ہم اپنے اللہ تعالیٰ کی تعریف کرتے ہیں۔ تو آج کے بعد جب بھی رکوع میں یہ پڑھیں سبحان ربی العظیم، تو ساتھ فیل کریں، کیا واقعی مجھے اپنا رب بڑا لگ رہا ہے؟ ہاں آپ سوچئے، اچھا پھر اس کے بعد آپ کہتے ہیں سبحان ربی العالی، میرا رب بلند و برتر ہے۔ اس میں پھر انسان کو ایک اور نیا رنگ دکھایا گیا، اور وہ کیا؟ جب رکوع میں پڑھنی ہے تو ربی العظیم، میں جھکا ہوا ہوں میرا رب بڑا ہے، میں کھڑا تھا اب جھک گیا ہوں، یعنی میرا قد فزیکلی بھی چھوٹا ہو گیا ہے، میرا رب تو بہت بڑا ہے۔ اور جب سجدے میں جاتے ہیں تو بالکل ہی جیسے ایک مثال ہے نا ادنا، کہ میں ادنا ہوں، تو کہا رب تو اعلیٰ۔ دونوں کلمات کا رکوع اور سجدے میں الگ جگہ پڑھنے کو اس کے ترجمے سے ریلیٹ کر کے دیکھیے، یہ خوبصورتی ہے اس دعا کی کہ کس طریقے سے ایک بندہ بچھ پڑتا ہے کہ میں پاؤں میں پڑا ہوا ہوں، میں گرا ہوا ہوں، میں اپنے رب کے آگے جھکا ہوا ہوں، لیکن میرا رب جو ہے وہ بہت بلند ہے۔ تو جب شعور کے ساتھ انسان دعا میں یہ کلمات پڑھتا ہے، اب یہاں دیکھیے کہ یہ نہیں بتایا گیا کتنی دفعہ پڑھتا ہے، لیکن ہمیں صحیح روایت سے ملتا ہے کہ نبی صلی اللہ علیہ وسلم 3 دفعہ بھی پڑھتے تھے اور 5 دفعہ 7 بھی ایکسٹرا بھی پڑھتے تھے۔ ہمارے لیے بھی یہی بات ہے کہ ہم اس کو 3 دفعہ پڑھیں، زیادہ وقت ہو تو 5 دفعہ بھی پڑھ لیں، اور ان اذکار کا تا تعداد میں پڑھنا زیادہ پسندیدہ ہے۔ اسی طرح ایک اور دعا ہے حضرت عائشہ رضی اللہ عنہا سے، دیکھتے ہیں کہ ان عائشہ رضی اللہ عنہا قالت کان النبی صلی اللہ علیہ وسلم یقول فی رکوعہ وسجودہ، اب یہاں سے دعا کے الفاظ ہے سبحانک اللہم ربنا وبحمدک اللہم اغفر لی۔ حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم اپنے رکوع اور سجود میں یہ دعا پڑھتے، जिसका तर्जमा क्या है, ए अल्लाह हमारे रब तू अपनी हम के साथ पाक है, मुझे बख्श दे। इसे बुखारी ने रिवायत किया। पहले तो आप लोग ये बताइए सुनने वालों में से या ख़ुद से पूछिए कि आपने ये दुआ कभी पढ़ी? नहीं पढ़ी। कितनी खूबसूरत दुआ है और कितनी अल्लाह ताला की तआज़ीम है इसमें। तो दोहराइए और इसको याद कीजिए और आप देखिए बुखारी की रिवायत है। यहाँ हल्की सी बात करूँगी कि जो लोग नमाज के बारे में ज़रा सी भी कोई बात सुने वो चूँ चाँ क्यों करते हैं। बुखारी की रिवायत है आपके पास, आप इसको किस मसले की बेस पे लेंगे? ये मैंने जुमला शौर से बोला कि जो ही आप किसी को बताएंगी ना हमने एक दुआ सीखी, वो कहेंगे अच्छा वो वहाबियों की नमाज़ होगी। बुखारी की रिवायत है, हदीस सामने मौजूद है। होता क्या है कि ये रिवायात क्यों छुपी रही? मिसाल है कि आज से 50-100 साल पहले की जो किताबें नमाज के नाम पे चलती आ रही हैं उस दौर में क्यों नहीं ये दुआ पहुंची? मिसाल देती हूँ कि आज से 100 साल पहले के जो बरेसगीर पाक व हिंद के जो उलमाए कराम थे, क्या उनको ये बुखारी की रिवायत उनके पास नहीं आई? ये क्यों नहीं आई? तो इसलिए कि इसका तर्जमा नहीं हुआ। बता, हर आलिम अरबी टेक्स्ट से लेके किताबों को नहीं लिखता, उर्दू की ही चीज़ों को लेके पाइल अप किया जाता है। तो कोई बुरी बात नहीं, क्या वो बुरे थे? नहीं, मैं तो उस वक्त का इंतज़ार अब कर रही हूँ कि जब और रिसर्च के बाद इस हसनुल मुस्लिम से भी ज़्यादा और दुआओं से भरी हुई किताब आ जाएगी। हो क्या रहा है कि ख़जाने का ख़जाना हदीस की किताबों में मौजूद है अरबी दुआओं का। मेरे पास बहुत ही खूबसूरत एक बुक है, इतनी हसीन दुआएं हैं उसमें। वह जब भी पढ़ती हूँ तो मैं सोचती हूँ कि हमें हमारे कल्चर में ये क्यों नहीं सिखाई जाती। फिर मुझे खुद ही उसका जवाब आता है कि ये अरबी में, अभी इसकी उर्दू नहीं हुई भी। तो जब वक्त के साथ होगी तो आप देखिए कि उसकी फिर हज़ारों की तादाद में कापियाँ छपेंगी। तो वक्त के साथ डिस्कवर हो रहे हैं कुरान और हदीस के ख़जाने, डिस्कवर हो रहे हैं। कुरान तो पूरा है अभी हमारे पास, लेकिन इसके मानी, इसकी तफसीर, इसके एंगल निकल रहे हैं। लेकिन हदीस का एक जहीम यानी एक मोटा ज़खीरा ऐसा है कि अरब कल्चर में तो मारूफ है। ये ना सोचिए कि अभी अधूरा इल्म पे दीन चल रहा है, ये कतन नहीं मुराद। उर्दू लोगों की आम पब्लिक की रीच में नहीं आया। उर्दू के उलमा को पता है, जो आलिम है, जो अरबी की हदीस की किताबें पूरी पूरी अपनी लाइब्रेरीज में रखते हैं, उनको पता है अल्हम्दुलिल्लाह। लेकिन अभी उसको उर्दू की ज़ुबान में ट्रांसलेट करके, आम फहम करके पब्लिक के लिए काम नहीं किया गया। और ये काम क्यामत तक चलता भी रहेगा। ये एक ऐसी मिसाल है कि जैसे कुएं है ना, उसमें से आप पानी निकाल लेते हैं तो ऐसे लगता है सारा पानी निकल गया। आप रात को सोएंगे, सुबह उठ के देखेंगे फिर उसमें दो डोल पानी आया होगा। ये अल्लाह का इनाम है, ये एक अल्लाह के रसूल सल्लम का चलता हुआ सदका जारी है। तो कभी बुरा नहीं मानना चाहिए, अपने इल्म की कोताही को महसूस करते हुए बस उसको याद कर ले। मुझे खुद अपनी शऊर की ज़िंदगी में याद है कि मैंने कब ये दुआएं याद करके नमाजों में शुरू की। और इतना मज़ा आता है रुकू में जाते हुए, सोचते हैं अच्छा ये पढ़ूँ आज के, ये पढ़ूँ। फिर वो सिर्फ सुबहान रबी अल्लाह या सुबहान रबी अल अज़ीम नहीं होता, कभी ये पढ़ ली, अभी आगे आप देखेंगे और भी दो तीन दुआएं आ रही हैं जो बहुत ही खूबसूरत हैं। आप ये दुआ मिलके दोहराइए साथ मेरे, सुबहानक अल्लाहुम्मा रब्बना व बिहम्दिका अल्लाहुम्मा अग़फिर ली। तीन दफा सब मिलके ऊंची आवाज से पढ़े, ठीक है? इसको याद करना बहुत आसान है, अल्फाज मिलते जुलते हैं पिछली दुआओं से। तो इसको आप अपने उन पे भी पढ़ना शुरू करें और मिलके ग्रुप्स में भी याद किया करें। अगली रिवायत देखेंगे, अन आयशा रदियल्लाहु अन्हा अन नबी सल्लल्लाहु अलैहि वसल्लम कान यकूलु फी रुकूइही वसुजूदिही, यानी अब ये जो दुआ है ये रुकू में भी पढ़ते थे, सजदे में भी, यानी जहाँ मर्जी पढ़ लें। क्या है दुआ? सुब्बुहुन कुद्दूसुन रब्बुल मलाइकति वर्रूह। हज़रत आयशा रदी अल्लाह अन्हा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अपने रुकू और सजदे में ये दुआ पढ़ते थे, तमाम फरिश्तों और जिब्राइल का रब पाक और मुकद्दस है। इसे निसाई ने रिवायत किया। पढ़ी कभी आपने? नहीं पढ़ी। मुझे 98% उम्मीद होती है कि हमारे पाकिस्तानी कल्चर में ये दुआएं नहीं पढ़ी जाती। तो अब आप देखिए कि ये एक छोटी सी दुआ है, और दूसरी बात है कि इसको याद करने का एक फ़ायदा ये है कि ये रुकू में भी पढ़ी जा सकती है, सजदे में भी। आप कह लें कि बाय वन गेट वन फ्री, एक जगह आप याद करेंगे तो दोनों जगह आप लोग पढ़ सकते हैं। तो इसको भी दोहरा लीजिए, सुबुहुन कुद्दूसुन रब्बुल मलाइकती व रूह। इसमें भी आप देखिए इतना मुबालगा है ना, सुबूह जो है ना, ये जैसे हम कहते हैं ना सुबहान अल्लाह, है उससे ही मुबालगा है। सुबूह फ़ुऊल का वजन है, इसमें बहुत एग्जेजरेशन पाई जा रही है। किसी को सुबहान कहना उसकी आम तारीफ है, लेकिन किसी को सुबूह कहना बहुत बड़ी बात है। जैसे आप कुरान पाक की बहुत सारी सूरतों को पढ़ते हैं सब्बह लिल्लाही, या पढ़ते हैं युसब्बिहु लिल्लाही, लेकिन यहाँ उससे सुबूह। फिर इसी तरह देखिए कुद्दूस, साउंड से भी आपको पता चलेगा कि ये बहुत ज़्यादा इसके अंदर मानी में गहराई पाई जा रही है। फिर उसके बाद आप देखिए रब्बुल मलाइकाती, फरिश्तों का रब, वही फीलिंग्स लाइए जो हम पीछे कर चुके हैं। फिर इसके बाद आप देखिए वर रूह, रूह का लफ्ज़ यहाँ जिब्राइल अलैहिस्सलाम के लिए है, लेकिन यहाँ जिब्राइल नहीं कहा गया, रूह कहा गया। क्यों? क्योंकि रूह का लफ्ज़ 3 मुख्तलिफ मानों में आता है। तो जब हम ये कहते हैं ना रब रूह, तो वो जिब्राइल का भी रब है, वो कुरान जो वही इलाही है उसको भी रूह कहा गया, और इंसानों की नफ्सों में जो रूह है उसका भी रब है। यानी एक एक लफ्ज़ पे गौर करें तो अल्लाह की बड़ाई दिखती है, अल्लाह सुब्हान तआला की ज़ात दिखती है। तो लिहाजा इसको भी हम बहुत शौर से पढ़ सकते हैं। इसी तरह एक और दुआ भी बहुत ही खूबसूरत है, अन औफ इब्ने मालिकिन काल कुमतु मा रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लमा लैलतन फलम्मा रकअ मकथ कद्र सूरतिल बकरती यकूलु फी रुकूइही। अब ये दुआ के अल्फाज हैं, सुबहाना ज़िल जबरूती वल मलकूती वल किब्रियाई वल अजमती। हज़रत औफ बिन मालिक रदी अल्लाह अन्हो कहते हैं कि एक रात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ नमाज के लिए खड़ा हुआ तो आपने सूरत अल बकरा की तिलावत के बराबर रुकू किया और इसमें ये दुआ पढ़ी। क्या है उसका तर्जमा दुआ का? गलबा बादशाही किबर और अजमत का मालिक रब्बे पाक है। ये निसाई की रिवायत है। ये दुआ तो मैं उस वक़्त पढ़ती हूँ जब वाकई मेरा दिल अल्लाह की, जिसको कहते हैं ना कि बड़ाई के साथ से भरा हो, और ख़ास तौर पे इसको पढ़ने के बाद। मैं जब नमाज़ में जाती हूँ ना तो फिर मैं सोचती हूँ कि इस वक्त मैं क्या फ़ील कर रही हूँ, क्या मुझे अपने गुनाह याद आ रहे हैं, तो फिर मैं अपने गुनाहों की कोई दुआ पढ़ूंगी आगे आएगी। जैसे इस दुआ में आप देखें कि पहली दुआ है ना, उसमें लफ्ज़ आते हैं अल्लाहुम्मा अग़फिरली, फिर मैं ये शऊर के साथ दुआ पढ़ती हूँ कि अच्छा मुझे अपना गुनाह याद आ रहा है, तो फिर मैं सुबहानक अल्लाहुम्मा रब्बना व बिहम्दिका अल्लाहुम्मा अग़फिरली, और ये रुकू और सजदे दोनों में आ जाता है। अगर मुझे आदतन ही पढ़नी है, जो पढ़ते ही हैं, तो सुबहान रब्बी अल ही पढ़ लेते हैं, जो आदत है शुरू से, या सुबहान रब्बी अल अज़ीम पढ़ लेते हैं। और जब मेरा दिल बड़ा सरशार हो अल्लाह की रहमत से, किसी नेमत के एहसास से, शुक्राने के जज्बे पे, फिर मैं ये सुब्बुहुन कुद्दूस, और ये जो आखिरी आखिरी ये जो दुआ पढ़े ना, ये तो बस जब मैं पढ़ती हूँ तो वाकई में इसको महसूस भी करती हूँ कि मेरा ऐसा लगता है कि दिल है ना उसके ऊपर कोई मनो ईंटों का वजन रखता जा रहा है। सुबहाना ज़िल जबरूत वल मलकूत वल किब्रिया वल अस्मा, ऐसा लगता है दिल दबता है। अब देखें जब सुबहान का लफ्ज़ हम समझते हैं, ज़िल जबरूत जबर वाला गलबे वाला, कितना गालिब है अल्लाह ताला हमारे ऊपर, हम महसूस नहीं कर पाते, वरना हम तो पत्ता नहीं तोड़ सकते उसकी मर्ज़ी के बगैर। मलकूत मलक बादशाही मलकियत, वही लफ्ज़ ज़हन में लाइए, और वही यहाँ भी एग्जेजुरेशन है, एक है किसी को मालिक कहना, मालिक यौमिद्दीन, और यहाँ क्या है मलकूत, और मलकूत कहते सारे जहानों को, यानी अफलाक ज़मीन के नीचे पहाड़ों दरियाओं हर मलक है एक। फिर इस देखिए किबरिया, एक एक अकबर किबर, लेकिन उससे किबरिया کبریا کا لفظ اور زیادہ اس کے اندر زور پیدا کر رہا ہے. پھر اس طرح آپ دیکھیے والعظمتی عظمت سے. تو اب اس دعا کے الفاظ جو ہیں اس کو ذرا مل کے شعور سے پڑھیے تین بار. یاد کرنے کے انداز میں پڑھیے سبحان ذل جبروتی والملکوتی والکبریائی والعظمتی. کسی بھی چیز کو یاد کرنے نا اس کا بیسٹ طریقہ کیا ہوتا ہے کہ آپ اس کو پڑھنا شروع کر دیں اپنی نمازوں میں. ایسے ہی یاد کرنے کے لیے ہر نماز کے بعد بک کھول کے تین چار دفعہ پڑھتے جائیں تو یاد ہو جائیں گی. پھر اس طرح نفلوں میں یا سنتوں میں رکوع میں پڑھنا ہو تو بھی پڑھ سکتے ہیں دیکھ کے. تو بہرحال یہ ہے کہ یہ دعائیں بہت ہی خوبصورت ہیں. تقریباً یہ ساری ہی دعائیں جو ہیں یہ حسن المسلم میں بھی اس چیپٹر کے اندر موجود ہے. ایک نہیں ہے, بہت ہی خوبصورت ہے. آئیے ذرا حسن المسلم میں سے بھی ہم رکوع کی دعاؤں میں سے دیکھیں گے. جو شروع میں ہے سبحان ربی العظیم ادھر بھی ہے, صرف اس میں اضافہ کیا ہے کہ وہاں کم سے کم تین بار پڑھنے کی بات تھی, یہاں پہ یہ نہیں ہم نے پڑھا. پھر دوسری دعا سبحانک اللہم ربنا وبحمدک اللہم اغفر لی ہے, یہ بھی ہم نے کر لی. پھر سبوح قدوس رب الملائکۃ والروح بھی کر لی. اب ایک دعا دیکھیے گا جو ہم نے نہیں کی, بہت خوبصورت ہے, اس کے بعد والی بھی ہم نے کر لی ہے اس میں. تو آئیے دعا نمبر 36 حسن المسلم میں سے کرتے ہیں, آپ میرے ساتھ دہرائیں گے. اللہم لک رکعت وبک آمنت ولک اسلمت خشع لک سمعی وبصری ودمی ولحمی وعظمی وعصبی للہ رب العالمین. اس کا ترجمہ دیکھیے گا. اے اللہ میں تیرے ہی لیے جھکا, تجھ ہی پر ایمان لایا, تیرا ہی فرما بردار بنا, تیرے ہی لیے ڈر کر عاجز ہو گئے میرے کان, میری آنکھیں, میرا مغز, میری ہڈیاں, میرے پٹھے یعنی مسلس, اور وہ جسم جسے میرے قدم اٹھائے ہوئے ہیں. اللہ اکبر, یہ صحیح مسلم کی روایت ہے. کتنی زبردست دعا ہے. اب دیکھیے کہ اللہ کی نعمتوں کا انسان حق دے نہیں سکتا, لیکن جب یہ دعائیں شعور سے مانگی جائیں تو کیا عملی زندگی میں سرکشی رہ سکتی ہے؟ ناممکن ہے, امپاسیبل ہے. ہم سرکش کیوں بنے ہوئے؟ کیونکہ ہم اپنی آنکھوں کو, اپنے کانوں کو, اپنے دماغ کو اپنا سمجھتے ہیں. اسی لیے ہمارے اندر اللہ کی بات کو سن کر بھی کچھ زیادہ حرکت نہیں پیدا ہوتی. ہم بہت نان سیریس لیتے ہیں اللہ کی بات کو. آپ دیکھیں کہ یہ کلچر کا حصہ بنتا جا رہا ہے ہمارے پاکستانی اور انڈین اور جو بھی اردو سپیکنگ لوگ ہیں, کہ وہ دین کی بات کو انتہائی ہلکا لیتے ہیں ہر معاملے میں. پڑھنے کا معاملہ ہے, لکھنے کا معاملہ ہے, سننے کا, کمٹمنٹ نبھانے کا, وہ کہتے ہیں یہ تو ایک فارغ وقت کا مشغلہ ہے, اچھا دیکھیں گے. اچھا جی, اس کے لیے بھی کوئی رول ہو سکتا ہے. اس کی بہت بڑی وجہ یہ کہ ہم اللہ کے معاملے میں بہت نان سیریس ہیں. بالکل ہم فیل کریں تو اپنے آپ کو اس کمی کے اندر مبتلا پا سکتے ہیں کہ ہم کبھی بھی اللہ کے ساتھ جب دعائیں مانگتے ہوئے یا نماز پڑھتے ہوئے وہ تعلق نہیں محسوس کرتے جو کرنا چاہیے. کیا میں غلط تو نہیں کہہ رہی؟ الزام تو نہیں ہے یہ اردو کلچر پہ؟ شکر اللہ کہ میں خود بھی اردو کلچر سے ہوں, لیکن سب سے زیادہ انسان کو خود اپنی برائیوں کا پتہ ہوتا ہے. ہم بالکل اس چیز کو فار گرانٹیڈ لیتے ہیں. اللہ ہمیں کتنی بڑی نعمت دے دے, ہم اس کو اس طرح لیتے ہیں جیسے شاید یہ خالہ جی کے گھر کی چیز ہے. بالکل کیئر لیس ہوتا ہے ہمارا ایٹیچیوڈ. تو اسی لیے ہمارا ان دعاؤں میں اللہ سے تعلق نہیں جڑتا. آپ لوگ میرے ساتھ شعور سے اس دعا کو پڑھیں, اور کوئی دعا یاد کریں نہ کریں اس کو ضرور کریے گا, کیونکہ یہ واقعی انسان کے اندر تبدیلی لاتی ہے. اللہم لک رکعت وبک آمنت ولک اسلمت خشع لک سمعی وبصری ودمی ولحمی وعظمي وعصبي
لله رب العالمين.
تین دفعہ پڑھیے اس دعا کو. اللهم لك ركعت وبك آمنت ولك أسلمت خشع لك سمعي وبصري ودمي ولحمي وعظمي وعصبي لله رب العالمين. بہرحال اس کو یاد کریں گے. تو یہ تھی کچھ رکوع کی دعائیں جو ہم اس میں دیکھ رہے ہیں, اور ہمارے لیے تو بہت ساری دعائیں جو ایسی ہیں کہ وہ ایک ڈسکوری ہیں, کیونکہ ہم نے اس خزانے کو پایا ہی نہیں. رکوع کے بعد کھڑے ہونے کی دعا درجہ ذیل ہے. بک پہ واپس آ جائیے, کتاب الدعا مسئلہ نمبر 124. حدیث پڑھیں گے مل کے. ان رفعت ابن رافع رضی اللہ عنہ قال کنا نصلی یوما وراء النبی صلی اللہ علیہ وسلم فلما رفع رأسه من الركعة قال سمع الله لمن حمده قال رجل وراءه. اس کے بعد دیکھ رہے ہیں بریکٹ میں جو الفاظ ہیں وہ دعا کے الفاظ ہیں. ربنا ولك الحمد حمدا كثيرا طيبا مباركا فيه فلما انصرف قال من المتكلم قال انا قال رأيت بدعة وثلاثين ملكا يبتدرونها أيهم يكتبها أول. حضرت رفایہ بن رافع رضی اللہ عنہ فرماتے ہیں, ہم نبی اکرم صلی اللہ علیہ وسلم کے پیچھے نماز پڑھ رہے تھے. جب نبی اکرم صلی اللہ علیہ وسلم نے رکوع سے سر اٹھایا تو فرمایا, ترجمہ ہے دعا کا, جس نے اللہ کی تعریف کی اللہ تعالیٰ نے سن لی. کتنا سکون ملتا ہے, سمع اللہ لمن حمیدہ. کب آخری دفعہ ہم نے نماز میں سمع اللہ لمن حمیدہ کہا اور ہمارے دل کی یہ فیلنگ ہو کہ جس نے اللہ کی تعریف کی اللہ نے سن لی؟ بہت کم, ہمیں پتہ بھی نہیں ہوتا اس کا مطلب کیا ہے. سن لی اللہ نے جس نے اس کی تعریف کی, اب اوروں کو سنانے کی کیا ضرورت ہے, اب دکھاوے کی کیا ضرورت ہے, ریاکاری کی کیا ضرورت ہے. پھر اس کے بعد مقتدیوں میں سے, مقتدی کون ہوتے ہیں جو امام کے ساتھ جماعت سے نماز پڑھ رہے ہوتے ہیں, مقتدیوں میں سے ایک آدمی نے کہا, اب یہ اس شخص کی دعا جو اس نے بڑھا کے بولی اس کا ترجمہ ہے, ہمارے پروردگار تعریف تیرے ہی لیے ہے, بکثرت ایسی تعریف جو شرک سے پاک اور برکت والی ہے. جب نبی اکرم صلی اللہ علیہ وسلم نماز سے فارغ ہوئے تو پوچھا, یہ کلمات کہنے والا کون تھا؟ اس شخص نے عرض کیا, میں تھا. آپ نے فرمایا, میں نے 30 سے زیادہ فرشتوں کو ان کلمات کا ثواب لکھنے میں سبقت حاصل کرتے ہوئے دیکھا. اسے بخاری نے روایت کیا. تو پتہ کیا چلا کہ جب رکوع سے اٹھے تو سمع اللہ لمن حمیدہ کے بعد کیا کہیں, ربنا ولک الحمد حمدا کثیرا طیبا مبارکا فی. کہتے ہیں آپ لوگ؟ نہیں کہتے. عموماً یہ کب دیکھا گیا, جب بہت بڑے مجمع میں جب نماز ہوتی ہے تو آگے سے امام صاحب کے بعد پیچھے کوئی دوسری لائن میں سے بولتا ہے, یا حرم میں آپ نے دیکھا ہوگا کہ جو امام کے پیچھے دوسرا امام ہوتا ہے وہ پھر کہتا ہے, ربنا ولک الحمد حمدا کثیرا طیبا مبارکا فی. آپ دیکھیں کہ 30 فرشتوں کے اترنے کی بات ہے اس ایک کے اوپر, तो हम भी इसको अपनी दुआओं में शामिल कर सकते हैं। आदतन जब आप उठें समय अल्लाहु लिमन हमीदा, अब हम तो फौरन फिर झुक जाते हैं ना सजदे में जाने के लिए, लेकिन उस वक़्त अगर आप बिल्कुल अपनी कमर सीधी करें, हुक्म भी यही है कि रुकू और सजदे के बीच में, रुकू से उठे तो फिर अपनी कमर को सीधा करना है बिल्कुल स्ट्रेट। बाद लोग रुकू से उठे भी पूरे भी नहीं हुए यहीं होते हैं तो साथ ही सजदे में जाते हैं, इससे नमाज नहीं होती। तो जब आप पूरा सीधा खड़े हो तो उस दौरान पढ़ लीजिए, क्या कहेंगे, समय अल्लाहु लिमन हमीदा, फिर उसके बाद रब्बना वलकल हम्दु हम्दन कसीरन तैयबन मुबारकन फी। आप देख रहे हैं कि पूरी नमाज जो वो अल्लाह ताला की तारीफ है, ऐसा लगता है कि दिल से उमड़ते हुए जज्बे उबल उबल पड़ रही है मोहब्बत अल्लाह की, फिर उसका इजहार है। तो जो बंदा दिन में किसी मोहब्बत वाले को इतनी दफ़ा तारीफ के जुमले कह दे तो फिर उसकी मोहब्बत में और इजाफा नहीं होगा, इंशाल्लाह होगा। इसी तरह एक और बहुत ही खूबसूरत दुआ है जो रुकू के बाद उठते हुए पढ़ी जाती थी, उसकी दलील देखते हैं। अन अब्दिल्लाही इब्न अबी औफा रदियल्लाहु अन्हु काल कान रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम إذا رفع زهره من الركوع قال اب یہ دعا کے الفاظ ہیں سمع الله لمن حمده اللهم ربنا لك الحمد ملء السماوات وملء الأرض وَمِلْءُ مَا شِئْتَ مِنْ شَيْءٍ بَعْدُ حضرت عبداللہ بن ابی اوفا رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب رکوع سے سر اٹھاتے تو فرماتے اللہ نے سن لیا اس شخص کو جس نے اس کی تعریف کی، اے اللہ زمین و آسمان کی وسعتوں اور اس کے بعد جس جس چیز کی وسعت تو چاہے اس کے برابر حمد تیرے ہی لیے ہے۔ اسے مسلم نے روایت کیا۔ اس میں آپ دیکھیں کہ الفاظ میں ایک اور ہی حسن ہے، اور وہ کہ مل اس سماواتی اور مل الارض، بھر جانا، جیسے ڈول بھر جاتا ہے نا، جیسے برتن بھر جاتا ہے، اس طرح انسان کا دل اللہ کی محبت سے بھر جاتا ہے تو انسان اللہ کی تعریفوں کے گن گاتا ہے کہ اللہ سارے آسمان بھر جائیں، ساری زمینیں بھر جائیں، اتنی میں تیری تعریف کرتا ہوں، اتنی تیری تعریف ہوگی۔ اب دیکھیے کہ یہاں الفاظ جو ہے نا یہ مسلم کے جو ہمارے سامنے ہیں، یہاں مل السماوات والارض ومل ما شئت من شيء بعد پہ بات پوری ہو گئی ہے نا، لیکن اب آپ آ جائیے ذرا حسن المسلم پہ، یہی دعا صحیح بخاری کے الفاظ میں اس سے بھی تھوڑا سا اضافہ ہے آگے، وہاں سے ہم دعا کو اب پورا دہراتے ہیں۔ جی دیکھیے گا رکوع سے اٹھنے کی دعا، مل السماواتی و مل الارضی و ما بینہما و مل ما شئت من شیء بعد اہل الثناء والمجد احق ما قال العبد وكلنا لك عبد اللهم لا مانیا لما آتیت ولا معطی لما منعت ولا ينفع ذا الجد منك الجد۔ اے اللہ ہمارے پروردگار تیرے ہی لیے تعریف ہے اتنی جس سے آسمان بھر جائیں، تصور میں لائیے کتنے ٹوکروں کے ٹوکرے ہوں گے جو آسمان کو بھریں، آسمان تو پھر نہ بھرے، اور زمین بھر جائے اور ان دونوں کے درمیان بھر جائے، اور اس کے بعد جو چیز تو چاہے وہ بھر جائے، یعنی زمین و آسمان کے علاوہ اگر اور بھی کوئی ایسی جگہ ہے جن کو ہم نہیں جانتے تو وہ بھی بھر جائیں۔ اور آپ دیکھیں یہ محبت والے دل سے یہ جذبے ابلتے ہیں۔ آج فلمی گانوں میں دیکھیں ایگزیجوریشن کر دیتے ہیں لوگ، تیرے لیے جیوں، تیرے لیے مروں، تیرے لیے آسمان سے ستارے توڑ دوں، کر نہیں سکتے، تو آپ ذرا سوچیے کہ سچے جذبے جو اللہ کی محبت کے لیے بندے کے دل سے نکلتے ہیں پھر وہ اپنے اندر کتنی گہرائی رکھتے ہوں گے۔ اے تعریف اور بزرگی کے لائق سب سے سچی بات جو بندے نے کہی وہ یہ ہے کہ ہم سب تیرے بندے ہیں۔ سب سے سچی بات یہ ہے کہ اللہ یاک نعبدو، ہم تیرے بندے ہیں۔ اے اللہ جو تو دے اسے کوئی روکنے والا نہیں، کر لیں جو لوگوں نے کرنا ہے، اللہ دے دے تو کوئی نہیں لے سکتا۔ یہ بندہ مومن کا عقیدہ ہے۔ ہم ساری زندگی لوگوں سے ڈرتے رہتے ہیں، ہائے اس کو خوش کرنا کیا، اگر اس کو ناراض کیا تو وہ یہ چھین لے گا، اس کو کیا تو یہ ہو جائے گا، دس اینڈ دیٹ۔ لیکن اللہم لا مانی علیمات، کوئی مانے ہی نہیں ہے، کوئی رکاوٹ بن ہی نہیں سکتا اگر تو دینا چاہے۔ لیکن ولا موتی لما منات، اور جو تو روک لے اسے کوئی دینے والا نہیں۔ سارے اسباب موجود ہے، تو نہیں دینا چاہتا تو نہیں دے سکتا، کوئی نہیں دے گا۔ اولاد نہیں ہے تو نہیں ہے، صحت نہیں ہے تو نہیں ہے، ڈاکٹر ریزن ڈھونڈتے رہ جاتے ہیں اس بیماری کی کیا نہیں ہے، دوائیاں کھا لو، جب اللہ نے کچھ نہیں دینا تو کوئی نہیں دے گا۔ اس کے بعد بھی کسی کا ڈر ہونا چاہیے دل میں، کیا ہم لوگوں کے خوف سے اللہ کو ناراض کر دیں جو ہمارا خالق، جو مالک، جو رب، جو اتنا کچھ دینے والا۔ اور یہ عقیدہ بندے کو مخلوق سے بے نیاز کرتا ہے، ان کے ڈر بھی نکل جاتے ہیں اور امیدیں بھی نکل جاتی ہیں۔ جو بھی تم نے جو میرا بگاڑنا ہے نا بگاڑ لو، پھر میں بیٹھی ہوں، میرا کچھ نہیں بگڑے گا، مجھے یقین ہے۔ جتنا آپ کا یہ عقیدہ ہوگا نا لوگ اتنا آپ سے ڈریں گے، اور جتنا آپ اس عقیدے میں کمزور ہیں لوگ آپ کو دبائیں گے۔ بعض لوگ ساری زندگی غلام رہتے ہیں، ایک کے نکلے دوسرے کے، دوسرے کے تیسرے کے۔ حلق ولا ينفوز الجد منك الجد، کسی شان والے کو اس کی شان تیرے ہاں کوئی فائدہ نہیں پہنچا سکتی۔ کوئی بنتا پھرے بڑا لینڈ لارڈ، کوئی بہت بڑا مالک بن جائے، اگر تیری نظر میں اس کی شان نہیں ہے یا تو اس کو عزت نہ دے تو وہ اپنے گھر میں ذلیل ہو جائے گا۔ تو یہ ہیں وہ دعائیں جو اللہ کے نبی صلی اللہ علیہ وسلم رکوع کے بعد اور رکوع میں مانگا کرتے تھے۔ اللہ سے دعا کرتے ہیں کہ ہمیں بھی اس طرح کا شعور دے دے کہ ہماری نمازیں زندہ ہو جائیں۔ آپ کو محسوس ہو رہا ہے کہ یہ دعائیں اگر اپنی اصل روح کے ساتھ پڑھی جائیں تو واقعی نماز ایک مینیکیشن ہے؟ تو انشاءاللہ اب کرنا ہے، کوئی بات نہیں۔ اگر پچھلی زندگی میں غفلت کی نمازیں تھیں تو اب شعور کی نمازیں بھی ہوں گی۔ اور 5 دفعہ دن میں اللہ کو سنا لیں تو کسی کو سنانے کی ضرورت ہی نہیں رہتی، اس لیے کہ اللہ سن کے اس چیز میں خیر بھی دینے والا، اور لوگ تو خیر بھی نہیں دے پاتے۔ تو یہاں تک کافی ہے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔